नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। 43 बीपी स्मृति दिवस प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज विभिन्न कार्यक्रम गरिँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम सम्वत 2039 साउन 6 गते निधन भएको थियो। बीपी स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी रहँदा यो दिनमा बीपीको विचारको सान्दर्भिकता अहिले कस्तो छ, यो छलफलको विषय बनेको छ। नयाँ पुस्तालाई बीपीको विचारसँग कसरी जोड्न सकिन्छ, विशेष गरी बीपीले जन्माएको, हुर्काएको र बढ़ाएको पार्टी नेपाली कंग्रेसभित्र बीपीको विचार कसरी अगाडि बढ़िरहेको छ, के बीपी विचारलाई कंग्रेसले अहिलेको सन्दर्भमा अंगीकार गरिरहेको छ त। आजको सन्दर्भमा आज हामी बीपी स्मृति दिवसको सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ पूर्व सांसद, वरिष्ठ अधिवक्ता समेत रहनुभएका राधेश्याम अधिकारी। अधिकारीज्यू, स्वागत छ यहाँलाई।
नमस्कार, धन्यवाद।
हजुर, अब आज बीपी स्मृति दिवस, 43 वर्ष भएछ नेपाली समाजले बीपीलाई गुमाएको, र यो सन्दर्भमा पनि बीपी विचार आजको दिनसम्म पनि सान्दर्भिक छ, अझै अघि बढ़िरहेको छ। अब यो सन्दर्भमा आजको दिनलाई यहाँ कसरी सम्झनुहुन्छ?
बीपीलाई म यो राजनीतिक कोणबाट हेर्दाखेरि, हुन त उहाँका अन्य कोणहरू पनि छन्, राजनीतिक कोणबाट हेर्दाखेरि बीपीलाई सम्झिने मेरो मुख्य कुरा के छ भने, उहाँको प्रजातन्त्रप्रतिको अथवा लोकतन्त्रप्रतिको अटल आस्था, यो सबैको लागि सधैँको लागि जुन चाहिँ उहाँले बाल निर्देश गर्नुभएको छ, यो सबभन्दा महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ। एक दोस्रो कुरा, राजनीतिमा हामीले कहिले पनि राष्ट्रियताको मूल मर्मलाई चाहिँ के चाहिँ छोड्नुहुन्न भन्ने उहाँको फेरि अर्को फेरि दृष्टिकोण, जुन सुरुका दिनहरूमा जुन चाहिँ उहाँका दृष्टिकोणहरू अलिकति फरक थिए, मतलब उहाँका भनाइमा राष्ट्रियता चाहिँ भन्दा जनता नै महत्वपूर्ण कुरा हो भन्ने किसिमको पहिले सुरुका केही लेखहरूमा उहाँको पढ्न पाइन्छ। तर पछिल्लो पाटोमा उहाँको निचोड निष्कर्ष के रह्यो भनेदेखि, होइन, राष्ट्रियता भनेको पनि उत्तिकै महत्वपूर्ण पाटो हो जति प्रजातन्त्र हो अथवा लोकतन्त्र हो भन्ने कुराको उहाँले प्रतिपादन गर्नुभयो र राष्ट्रिय मेलमिलापको नीति ल्याउनुभयो। त्यस कारणले गर्दाखेरि ती दुवै पक्ष, प्रजातन्त्र पनि र राष्ट्रियता पनि, यो चाहिँ उहाँको अन्तिम निष्कर्षको रूपमा, उहाँको जीवनको अन्तिम घडीसम्म पनि के छ भन्दाखेरि उहाँले चाहिँ पक्रेको चाहिँ मूल त्यो चाहिँ सुरु कुरा हो भन्ने मलाई लाग्छ। अब यसको अतिरिक्त उहाँ साहसी व्यक्ति हुनुहुन्थ्यो, उहाँ चाहिँ अब साहित्यमा मानवतावादी व्यक्ति हुनुहुन्थ्यो, अब जातीय छुवाछुतदेखि लिएर अन्य कुराहरूमा उहाँका अनेक स्पष्ट धारणाहरू थिए, यो विरुद्धमा जानुपर्छ भनेर, नारीको उन्नयनको निम्ति उहाँको दृष्टिकोणहरू असाध्य नै, महिलाका चाहिँ नारीका उन्नयनका लागि उहाँका चाहिँ स्पष्ट दृष्टिकोणहरू चाहिँ उहाँको साहित्यमा पनि देख्न सकिन्छ र उहाँका चाहिँ काम कारवाहीबाट पनि देख्न सकिन्छ। त्यस कारणले गर्दाखेरि उहाँको चाहिँ दृष्टिकोण यति व्यापक छ, त्यो व्यापकतालाई चाहिँ के छ भने नेपाली कङ्ग्रेसको निम्ति सधैँभरि मार्गदर्शक सिद्धान्तको रूपमा रहिरहन्छ भन्ने मलाई लाग्छ, किनकि यी शाश्वत कुराहरू छन्।
अब यसरी बहुआयामिक व्यक्तित्व बीपी र बीपीले जुन खालको सिद्धान्त नीति अंगीकार गर्नुभयो, त्यो चाहिँ अहिले पनि कांग्रेस, उहाँको कंग्रेस भनौं न, उहाँको एउटा उहाँले जन्माएको पार्टी कंग्रेसले चाहिँ बोकेर हिँडिरहेको दावी गरेको छ। अब यो सन्दर्भमा, अब अहिलेको सन्दर्भमा उहाँको विचारको सान्दर्भिकतालाई कसरी विश्लेषण गर्न सकिन्छ?
एउटा कुरा, मैले बीपीबाट, बीपीसँग हाम्रो सङ्गत चाहिँ पर्सनल्ली, अब लिटरेचरबाट सङ्गत त अगाडिदेखि नै भयो, तर व्यक्तिगत रूपमा बीपीलाई देखेको र भएको हामीले 34 सालको वैशाखदेखिको हो। 34 सालको वैशाखदेखिको 39 सालको यो श्रावणसम्म भनौँ न, अन्तिम दिनसम्म पनि हामीहरूको चाहिँ निरन्तर उहाँसँग उठपस सहवास रह्यो। तर यो अवस्थामा मैले उहाँलाई देख्दाखेरि के देख्छु भन्नुहुन्छ भनेदेखि, उहाँले सिकाएको कुरा र चाहिँ हामीले जान्नुपर्ने कुरा जस्तो लाग्छ मलाई, जस्तो एक दिन के भयो भन्नुहुन्छ, एउटा घटना तपाईँलाई सुनाउँछु। एक दिन चाहिँ हाम्रो राष्ट्र पुकारको सम्पादक होमनाथ दाहालजीले के भन्नुभयो भनेदेखि, दिदी त्यस्तो मान्छेहरूसँग तपाईँ किन भेटघाट गर्नुहुन्छ भनेर उहाँ चाहिँ अलिकति मन नपरेको मान्छेहरूप्रति उहाँले कटाक्षी गर्नुभयो, जसले चाहिँ उहाँहरूलाई पीडा दिएको थियो भनौँ न। यो 36 सालको अगाडि चाहिँ पञ्चायतको चाहिँ दमनको बेलामा जुन पीडा भोग्यो गर्नु भएको थियो त्यो सन्दर्भमा भन्दाखेरि उहाँले के भन्नुभयो भने, हेर यो सत्ताको चाहिँ जहिले पनि एउटा चरित्र के हुन्छ भन्दाखेरि यसमा चाहिँ मान्छेहरूले आफ्नो खुड्केला आफै बनाउन जाने मान्छेहरू माथि आउँछन्। त्यस कारणले गर्दाखेरि नेतृत्वमा बस्नेले जहिले पनि यस ती मान्छेहरूलाई चाहिँ के छ भन्दाखेरि कसरी पन्छाएर आफ्नो हेयलाई आफ्नो साध्यलाई साधनालाई चाहिँ अगाडि बढाउनु पर्छ भनेर उहाँले सुकिला मुकिलाको कुरा गर्नुभएको। त्यो सुकिला मुकिलाको चाहिँ राजनीति चाहिँ अहिले चाहिँ झलानम लगाएर सबै पार्टीहरूमा र त्यसको अछुतो चाहिँ काङ्ग्रेस पार्टी पनि रहेन। त्यो चाहिँ कुरा चाहिँ अहिले हामीले चाहिँ बिर्सिनु नहुने कुरा, त्यो सन्देश चाहिँ बिर्सिनु नहुने कुरा जस्तो मलाई लाग्दछ। त्यो कुरा आजको चाहिँ पार्टीमा धेरै नै बढी चाहिँ हावी भयो। जनताप्रतिको चाहिँ जुन चाहिँ नेपाली कङ्ग्रेसको जुन मूल मार्ग निर्देशक सिद्धान्त मैले अघि भने लोकतन्त्र र चाहिँ राष्ट्रियता, त्यसमा त उनीहरू चाहिँ कुरामा त गर्छन् तर के छ भने यसको मूल तत्त्व चाहिँ के हुनुपर्छ भने जनतालाई केन्द्रीकृत गरेर चाहिँ जानुपर्ने कुरामा हामी बिर्सिँदैछौँ कि भन्ने मलाई लागिरहेको छ।
अब एक हिसाबमा नेतृत्व सही हुनु पर्यो भन्ने उहाँको धारणा रह्यो। अब समाजमा राजनीतिमा अब पार्टीभित्र विभिन्न खालका विचारहरू बोकेका व्यक्तिहरू हुन्छन्, विभिन्न प्रवृत्तिका व्यक्तिहरू हुन्छन्, तर ती प्रवृत्तिहरूलाई चिरेर चाहिँ एउटा सही नेतृत्वले चाहिँ ती त्यस्ता व्यक्तिहरू त्यस्ता समूहहरू त्यस्ता विचारका व्यक्तिहरूलाई पनि सही मार्गमा ल्याउन सकिन्छ भन्ने उहाँको एउटा नेतृत्वदायी धारणा पनि रह्यो। अब अर्को सन्दर्भमा अब अहिले नयाँ पुस्तालाई जुन खालको बीपीले अगाडि बढाउनु भएको सिद्धान्त नीतिलाई जोड्नु अपरिहार्य छ। अब यो सन्दर्भमा उहाँले स्थापना गर्नुभएको पार्टी नेपाली कंग्रेसको भूमिका अहम हुन्छ। अब बीपीवादलाई चाहिँ नयाँ पुस्तासँग कसरी जोड्न सकिएला?
नेपाली कङ्ग्रेसमा अहिले तपाईँको यति मतलब धेरै नै अप्ठ्यारोमा छ नेपाली कङ्ग्रेस, तर पनि एउटा कुरा अरू पार्टीहरूभन्दा चाहिँ यसले एउटा विशेषता देखाएको छ अथवा यसको चरित्रगत विशेषता म भन्छु। त्यो चरित्रगत विशेषता भनेको के हो भने अरू पार्टीमा नेतृत्वलाई चाहिँ के छ भन्दाखेरि अप्ठ्यारो मतलब कुनै पनि कुरामा चाहिँ यदि भन्यो गर्यो कुराकानी काट्यो भनेदेखि त्यसमा चाहिँ धेरै कडा सजाय भोग्नुपर्ने कुराहरू छ। तर नेपाली कङ्ग्रेस यस्तो पार्टी चाहिँ आज पनि यो यति लचिलो छ कि चाहिँ के छ भन्दाखेरि यसमा भएका नेतृत्वलाई चाहिँ भनिरहने र चाहिँ के छ भने यिनीहरूको आलोचना गरिराख्दाखेरि पनि नेपाली कङ्ग्रेस भएर बस्न पाइने कुरा चाहिँ अहिलेसम्म पनि कायम छ। यसको सबभन्दा राम्रो चाहिँ पक्ष यो छ। एक दोस्रो कुरा यसको एकदमै देशव्यापी रूपमा सङ्गठन छ। यो बीपीकै पालामा चाहिँ खडा भइसकेको सङ्गठन आज झन्झन यो चाहिँ यथावत छ। बुथ लेभलसम्म पनि नेपालको सबै जिल्लाहरूमा चाहिँ नेपाली कङ्ग्रेसको सङ्गठन छ। र यो स्थितिमा खालि हाम्रो अहिलेको आवश्यकता नेपाली कङ्ग्रेसको चाहिँ के हो भन्नुहुन्छ भन्दाखेरि अब जुन मूलभूत आदर्शहरूका कुराहरू छन् त्यसको बारेमा तिनलाई जानकारी गराउनु पर्ने अथवा प्रशिक्षण विभाग भन्नुहोस् न हाम्रो चाहिँ के छ भनेदेखि चाहिँ मैले यो उसको चाहिँ काङ्ग्रेसको प्रशिक्षण विभाग छ त्यसको सक्रियता चाहिँ बढाउनु पर्छ कि जस्तो लाग्छ। किन भन्नुहुन्छ भने यसलाई चाहिँ एउटा रिभाइटलाइज गर्नलाई प्रशिक्षण विभागले बीपीका विचारहरू मात्रै होइन लोकतन्त्रका विचारहरू लोकतन्त्रमा आएका चाहिँ अहिलेका चाहिँ अप्ठ्याराहरू लोकतन्त्रमाथिको चाहिँ के छ भनेदेखि चाहिँ अहिले संसारभरि नै एक किसिमले खुम्चिँदैछ स्विङिङ गर्दैछ त्यसमा चाहिँ जुन आएका विचलनहरू छन् त्यसको बारेमा चाहिँ ज्ञान दिने किसिमका कुराहरू चाहिँ जरुरी छ जस्तो लागिरहेको छ। एक दोस्रो कुरा राष्ट्रियताको कुरा गर्दाखेरि बीपीले चाहिँ सङ्कुचित भएर भने होइन राष्ट्रियताको कुरामा उहाँ कसरी पुग्नु भएको देखिन्छ भन्दाखेरि उहाँले उदाहरण दिएर भन्नुहुन्थ्यो कि चाहिँ के छ भने किन एउटा जङ्गलमा एउटा चाहिँ बाघले अथवा चाहिँ घरमै पनि एउटा कुकुरले आफ्नो चाहिँ क्षेत्र चाहिँ निर्धारण गर्नु रहेछ भन्ने कुरा चाहिँ उहाँले उदाहरणसहित पेस गर्नुहुन्थ्यो। र त्यसमा त्यस कारणले गर्दाखेरि हामी मान्छेहरूले पनि हामीले चाहिँ यो जुन राज्यको उत्पत्ति भएको छ त्यसका आधारहरू छन् त्यो आधार भनेको राष्ट्रियता हो एउटा मुख्य आधार राष्ट्रियता हो त्यो भित्र बस्ने मान्छेहरूको बिचको जुन सङ्गठित दृष्टिकोण हो त्यो नै मूलको चाहिँ एउटा चाहिँ बाटो देखाउने बाटो हो भन्ने उहाँ जुन भन्नुहुन्थ्यो राष्ट्रियताको पक्षमा यी कुराहरूलाई अहिले हामीले सबैले सम्झाउनु जरुरी छ। र आजको समाज झन् संसार कस्तो भएर गएको छ भन्छ नि हिजो दस वर्ष अगाडिको संसार र अहिले दस वर्ष पछिको संसारमा हेर्नुभयो भनेदेखि अहिले झन् राष्ट्रियताको स्थिति एकदमै तपाईँको जल्दो बल्दो भएर आएको छ. हामीले आज चाहिँ प्यालेस्टिनको घटनाहरू हेर्न सक्नुहुन्छ. युरोप स्विङ गरिरहेको, युरोप चाहिँ के छ भने एकदम हामीभित्र नै बस्नुपर्छ भन्ने किसिमको भावना. फार राइट पार्टीहरू जुन चाहिँ के छ भनेदेखि दक्षिणपन्थी पार्टीहरू छन् तिनीहरूको चाहिँ बढी बढाउ भएका कुराहरू. अमेरिकामा चाहिँ जुन किसिमको शासन पद्धति अहिले चाहिँ आइरहेको छ र जुन किसिमको दृष्टिकोण अमेरिकामा बगिरहेको छ ती कुराहरू, यी सबै कुराहरू चाहिँ के छ भन्नुहुन्छ भनेदेखि हामीलाई आँखा खोल्न पर्याप्त छ. यदि विश्वको मानचित्रमा हामी हेर्न थाल्यौँ भनेदेखि अहिले संकुचनको चाहिँ राजनीति हुन थालिरहेको छ र यो बेलामा बिपीको त्यो राष्ट्रियता सम्बन्धी कुरा, लोकतन्त्र सम्बन्धी कुरा अत्यन्तै महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ.
राष्ट्र राष्ट्रियता र प्रजातन्त्रलाई बढ़ी जोड़ दिनुभएका बीपीले पद र प्रतिष्ठाका लागि षड्यन्त्र र गुटको राजनीति गर्नु भएन, पद र प्रतिष्ठाका लागि आफ्नो आदर्श र सिद्धान्तसँग कुनै सम्झौता पनि गर्नु भएन. तर अहिलेको राजनीति हेर्दा चाहिँ आदर्श र सिद्धान्तलाई चाहिँ बिर्सिएको राजनीतितिर अघि बढ़िरहेको छ. त्यो कंग्रेस पार्टीमा मात्र होइन कम्युनिष्ट पार्टीहरूमा पनि त्यो देखिन्छ. अब आदर्श र सिद्धान्तको राजनीति अब हराउँदै गएको देखिन्छ यो सन्दर्भमा, कि अब साँच्चै अब यो आदर्श र सिद्धान्त सकिएको राजनीतिमा.
हेर्नुहोस्, आदर्श भन्नुहोस् अथवा सिद्धान्त भन्नुहोस्, त्यो बेगरको राजनीति त तपाईँको के हुन्छ भन्नुहुन्छ भने, साँच्ची भन्नुहुन्छ भने, मैले अलिक बडा शब्द भन्यो भने नभन्नु होला, त्यो लुटेराहरूको समूह हो. आदर्श छोडेपछि सिद्धान्त छोडेपछिको राजनीति भने के बाँकी रह, त्यो त तपाईँको राम्रो हुँदैन. यो बिपीको चाहिँ एउटा कुरा के छ भन्नुहुन्छ भने, हेर्नुहोस्, उहाँ एक ठाउँमा अड्केर बस्ने मान्छे हुनुहुन्थ्यो भन्ने कुरा उहाँको जीवनबाट देखिन्छ. जस्तो उदाहरणको लागि भन्नुहोस्, 7 सालमा संविधान सभाको कुरा भएको थियो, 7 सालबाट चाहिँ के छ भनेदेखि विभिन्न कारणवश चाहिँ 15 सालसम्ममा आइपुग्दाखेरि उहाँले चाहिँ राजाले दिएको संविधान स्वीकार गर्नुभयो, त्यो आरोप लगाइन्छ. त्यसपछि उहाँले सशस्त्र विद्रोह गर्नुभयो जनताको पक्ष, त्यसपछि राष्ट्रिय मेलमिलाप लिएर आउनुभयो, त्यसपछि जन्म सङ्ग्रहको परिणामलाई स्वीकार्नुभयो, त्यसपछि पञ्चायतमा भाग नलिने निर्णय गर्नु. हेर्नुहोस्, बिपीको चाहिँ कस्तो किसिमको छ भनेदेखि तपाईँको चाहिँ तपाईँले ग्राफ हेर्नुभयो भने तलमाथि 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 गएर जान्छ. तर उहाँ एक ठाउँमा अड्नुहुन्न, तर सधैँभरि एउटा केन्द्रबिन्दु बनाउनु के हो भन्नुहुन्छ, नेपाली जनता, नेपाली जनता, नेपाल, नेपाल राष्ट्र, नेपालको राष्ट्रको राष्ट्रियता. यो 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 कुरा चाहिँ के छ भने चाहिँ तपाईँ हामीहरूले चाहिँ यो पुस्ताले चाहिँ बिर्सनै नहुने कुरा चाहिँ यो हो. अरू कुराहरू हेर्नुहोस्, उहाँ कसरी ग्राफहरू बढाएछ, कसरी बढाएछ. जस्तो संविधान सभा उहाँले 7 सालमा भनेपछि राजासँग चाहिँ के छ भने 15 सालमा चाहिँ जुन भद्र अवज्ञा आन्दोलनपछि उहाँले चाहिँ मान्नुभयो राजाले दिएको संविधान भए पनि ठिक छ किनभने जनतामा जान पाइन्छ भनेर, त्यसै जन्म सङ्ग्रहलाई मान्नुभयो किन जनतामा जान पाइन्छ भनेर, जनतालाई उहाँले केन्द्रबिन्दु कहिले पनि बनाउन छोड्नु भएन. जुन अहिलेको नेताहरूले बुझ्नुपर्ने कुरा चाहिँ मलाई यो लाग्छ, कुनै पनि पार्टीका नेताहरू अहिले बिपीलाई एउटा पार्टीको मात्रै मान्छे हो भनेर हेर्न जरुरी छैन, किनभने बिपी त गइसक्नुभयो. तर बिपीले राख्नुभएका विचारहरूको सान्दर्भिकताको कुरा गर्दाखेरि मेरो विचारमा उहाँको सान्दर्भिकता अहिले पनि सकिएको छैन, भोलि पनि सकिँदैन. किन भन्नुहुन्छ भने त्यहाँ केन्द्रमा जनता छ, त्यहाँ केन्द्रमा राष्ट्र छ, त्यहाँ केन्द्रमा राष्ट्रियता छ. त्यसकारण यी तिनवटा जुन तत्त्व मूल तत्त्व छन् त्यसलाई उहाँले नछोडेको हुनाले गर्दाखेरि के छ भन्नुहोस् भने आज पनि बिपी हाम्रो चाहिँ 43 वर्षपछि हो नि हाम्रो बिचमा चाहिँ बाँचिरहेको कारण त्यही नै हो.
अब उहाँकै पार्टीभित्र हेरौँ, नेपाली कंग्रेसभित्र अहिले जसरी जुन गुट उपगुटहरू जन्मिरहेको छ, अब यसले चाहिँ उहाँको सिद्धान्त नीतिलाई बोक्न सक्ला.
मलाई के लाग्दछ भने पार्टीभित्रको गुट उपगुटमा मलाई यो छ नि यो स्वाभाविक लाग्दछ. हेर्नुहोस्, पार्टीभित्र आन्तरिक रूपमा गुट हुन्छ, उपगुट हुन्छ, एकले अर्कामा प्रतिस्पर्धा हुन्छ, त्यसलाई मैले अन्यथा लिन्न. मूलत तत्त्व चाहिँ के हुनुपर्छ भन्नुहुन्छ भने पार्टीको जुन मोटो हो नि, मोटो भनेको एमओटिटी हो मोटो, त्यो मोटो भनेको के छ भने तपाईँ जुन सिद्धान्त जुन दर्शनबाट तपाईँ प्रभावित हुनुहुन्छ त्यसलाई ती सबै गुटले मान्यछ कि छैन, ती उपगुटहरूले मान्यछ कि छैन, तिनको काम कारवाहीहरू जनता केन्द्रित छन् कि छैन, यो चाहिँ हाम्रो विषयवस्तु बन्नुपर्छ भन्ने मलाई लाग्छ. मलाई पार्टीभित्रको अन्तर त्यो प्रतिस्पर्धाहरू तपाईँको मलाई स्वाभाविक लाग्छ. एउटालाई अर्कोले च्यालेन्ज गर्ने कुरा स्वाभाविक लाग्छ, एउटा चाहिँ हटेर अर्को आउने नेतृत्वमा आउने कुरा मलाई स्वाभाविक लाग्छ. त्यस कारणले गर्दाखेरि म यो कुरा गुट हुन्छ गुट हुन्छ राजनीति गर्नेहरूले चाहिँ आफ्नो पक्षमा मान्छेहरूलाई ल्याउँछन् राख्छन् त्यो मलाई ऊ लाग्दैन. तर त्यसको केन्द्रमा के हुनुपर्छ बिपीले के भन्नुभएको छ केन्द्रमा जनता हुनुपर्छ केन्द्रमा राष्ट्र हुनुपर्छ केन्द्रमा राष्ट्रियता हुनुपर्छ अरू सबै गौण कुराहरू अरू फेरिन्छन् जस्तो अहिले नै भनौँ न तपाईँको आज बिपी बिपीको चाहिँ मलाई एउटा अर्को पक्ष आज उजागर गर्न मन लाग्यो के थियो भन्नुहुन्छ भने एक दिन किशुनजी र गिरिजा बिपीको बिचमा कुरा भयो किशुनजीले चाहिँ भन्नुभयो यो भटमासे पत्रकारहरू त्यो के त्यो त्यो बेलामा त 100-200 त्यो प्रति चाहिँ अखबार छापिन्थ्यो नि त त्यो बेला 500 वर्ष अखबारै छापिँदैन थियो किन्ने मान्छे थिएन त्यो बेलामा चाहिँ के छ भन्नु छैन त्यो विशेष गरेर चाहिँ गुप्तचर विभागबाट चलाइएको केही अखबारहरू हुन्थ्यो तिनका मान्छेहरू चाहिँ बिपीका सधैँ जस्तो चाहिँ त्यहाँ छ इन्टरभ्यू लिन आउँथ्यो त आउँदाखेरि बिपीले कहिले पनि त्यहाँ तिनीहरूलाई चाहिँ इन्कार गर्नुभयो उहाँले इन्टरभ्यू दिइरहनुहुन्थ्यो र किसिमजीको गुनासो चाहिँ के थियो भने कि भटमासे पत्रकारहरू जो यो गुप्तचर विभागबाट आएका छन् तिनलाई पनि बिपीले यत्रो घन्टौँ घन्टौँ टाइम दिएर चाहिँ काम गर्नुहुन्छ भन्नुहुन्थ्यो बिपीले के भन्नुहुन्थ्यो भनेदेखि चाहिँ होइन मैले चाहिँ पर्दासम्म पनि छाप्ने मेरो चाहिँ पैसा छैन अवकाश छैन पार्टीको पार्टीलाई यति दुःख छ यिनले खालि म यिनलाई के भन्छु भनेदेखि भोलि पनि इन्टरभ्यू लिन आउनुपर्छ बाबु त्यस कारणले गर्दाखेरि मैले जस्तो भनेको छु त्यस्तै छाप्नुहोस् है भन्छु त्यो मेरो पर्दै बोकेर जान्छ भने त के फरक पर्छ त्यो मलाई कुनै कुरा लुकाउनु छैन म सबैभरि पारदर्शी छु भनेदेखि तिनले 500 छापुन् कि 1000 छापुन् कि काम पुऱ्याउँछन् पुऱ्याउँ तर त्यो दृष्टिकोण होइन म ट्रान्सपरेन्ट रूपमा म चाहिँ कुरा गर्न चाहन्छु भन्नुहुन्थ्यो. आज हेर्नुहोस् पोडकास्टको बेला छ आज बिपी भएको भएदेखि आज चाहिँ त्यो चावेलको घरबाट नै यो देशभरि के छ भन्नुहुन्छ भने त्यो मेसेजहरू दिने जुन चाहिँ क्षमता अहिले विकास भएको छ टेक्निकल यो प्राविधिक रूपमा त्यसको कत्रो उपयोग गर्नुहुन्थ्यो होला बिपीले हाम्रो नेताहरू यो गर्न नसकेको हेर्दाखेरि मलाई आश्चर्य लाग्छ. यति मात्रै कुरा भन्छु.
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ. आज हामी बहुआयामिक व्यक्तित्व नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय बीपी कोइरालाको स्मरण गरिरहेका छौं. आज सन्दर्भ 43 बीपी स्मृति दिवस परेको छ. हामी बीपीसँग लामो संगत गर्नुभएका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीसँग कुराकानी गरिरहेका छौं. अब बीपीले एउटा देशभित्रका शक्तिहरूको एकजुटमा ऐक्यबद्धतामा जोड़ दिनुभएको छ. प्रजातन्त्र र राष्ट्रियता जब अप्ठ्यारोमा पर्छ तब चाहिँ देशभित्रका शक्तिहरू एकजुट हुनुपर्छ एउटै धारणा बनाउनुपर्छ एउटै दृष्टिकोण बनाउनुपर्छ. अब त्यो सन्दर्भमा राजा र दलहरू बीच पनि बीचको सम्बन्धको पनि उहाँले व्याख्या गर्नुभएको छ. अब यो सन्दर्भमा प्रजातन्त्र राष्ट्रियता जुन खालको अहिलेको छ अब यसलाई अहिलेको सन्दर्भमा कसरी हेर्न सकिन्छ अहिले कुन राम्रोसँग यो प्रजातन्त्र राष्ट्रियता अगाडि बढेको छ कि यसमा केही संकटहरू देखा परेका छन् कि
हेर्नुहोस् के छ भन्नुहुन्छ भने अहिले नेपालमा मेरो विचारमा के छ भन्नुहुन्छ भनेदेखि यो संकट बढ्या पनि छैन घट्या पनि छैन. किन भन्नुहुन्छ भनेदेखि अहिलेको संविधान चाहिँ डेमोक्रेटिकै छ लोकतान्त्रिकै छ त्यस कारणले गर्दाखेरि संविधान भवन चल्न खोज्दाखेरि चल्दाखेरि र हिँड्दाखेरि चाहिँ मेरो विचारमा हामी मजासँगले लोकतन्त्र र राष्ट्रियताको सुधारणा गर्न सक्छौँ भन्ने मलाई लाग्दछ. यसमा यसका चाहिँ चारवटा मुख्य खम्बाहरू छन् जस्तो कि लोकतन्त्र भयो दोस्रो तपाईँको यो समानुपातिक समावेशिता भयो संघीयता भयो र राष्ट्रियता भयो यी जम्मै कुराहरू चाहिँ के छ भने यो संविधानका मुख्य अङ्गहरू र यी पिलरहरूलाई चाहिँ के छ भने हामीले अगाडि बढाउनलाई चाहिँ संविधानले दिएको कुरालाई ठिक ढङ्गले हामीले चाहिँ प्रयोग गर्न जाने उपयोग गर्न सक्यौँ भनेदेखि मेरो विचारमा हामी सक्छौँ. र त्यसमा जहाँ कमी कमजोरी संविधानमा देखिएको छ त्यसलाई संविधानको संशोधन गर्नलाई 10 वर्षको अवधि भइसकेको छ त्यसलाई पनि गर्न सक्छौँ. आज बिपीको सन्दर्भमा हेर्दाखेरि के छ भन्नु छ भने उहाँले जे जे कुरा गर्नुभएको थियो व्यवहारमा त्यो कुरा आज हामीले संविधानमा लेखेको छ जस्तो कि जनताको चाहिँ स्वशासनको कुरा जुन चाहिँ लोकल लेभलमा हुने हो प्रदेश लेभलमा हुने हो पावरको चाहिँ डिसेन्ट्रलाइजेसनका कुराहरू आज चाहिँ लोकतन्त्रका एकदम महत्त्वपूर्ण पाटो कुरा हो त्यो कुरालाई हामीले संविधानले ग्यारेन्टी गरेका छ. मानव अधिकारका कुराहरू मौलिक अधिकारका कुराहरू र चाहिँ यो के अरे तिनवटा राज्यका चाहिँ अङ्गहरूको बिचको चाहिँ के छ शक्ति सन्तुलनका कुराहरू यसलाई ग्यारेन्टी गरेका छ. बिबीले खोजेको कुरा के हो यही कुरा हो र यसैको चाहिँ रुल अफ द गेमभित्र चाहिँ बसेर हामी चाहिँ के छ भने काम गरौँ भने हो. त्यो कुरामा हाम्रो अहिलेको जुन चाहिँ नेताहरू हुनुहुन्छ उहाँहरूले बुझ्नुपर्ने कुरा यति मात्रै छ कि अहिले त्यो संविधानले गरेका कुराहरूको बाटोबाट हामी बिच्किरहेका छौँ कि त्यो बाटो हिँड्नु खोजिरहेका छौँ, यो चाहिँ ख्याल गर्नुपर्छ। यो कुरामा चाहिँ उहाँले विवेक पुर्याउनु हो भने मलाई लाग्छ बिपीले उठाएका कुराहरू, बिपीले गर्न खोजेका कुराहरूको बाटो त्यसैले समान छ। त्यसमा मलाई चाहिँ खालि काङ्ग्रेसको मात्रै कुरा भन्ने छैन, त्यसै भएर मैले के भन्छु भने लोकतन्त्र भनेको कुरा काङ्ग्रेसको मात्रै होइन, राष्ट्रियता भनेको कुरा काङ्ग्रेसको मात्रै होइन, राष्ट्र भनेको कुरा काङ्ग्रेसको मात्रै होइन। त्यहाँदेखि यी मेजर कुरामा त्यो बिपीको चाहिँ के छ भने दृष्टिकोण निरन्तर रह्यो, त्यो निरन्तर दृष्टिकोण प्रतिको चाहिँ के छ भने यदि प्रकृति त्यसलाई चाहिँ यदि कार्यान्वयन गर्ने हो भने हरेक पार्टीले त्यो कुरा समातेर जान्छ। त्यसै भएर आज त्यसै भएर मलाई के लाग्दछ भन्नुहुन्छ भने इभन मैले धेरै पटक सुनिसकेँ कमल थापा जस्तो मान्छेहरूले पनि के भन्नु जसले पञ्चायतमा हुँदाखेरि बिपीलाई सधैँभरि चाहिँ त्यो राम्रो दृष्टिकोणले हेर्नु भएन, कम्तीमा पनि सार्वजनिक रूपमा त्यो कुराहरू आज चाहिँ के भन्छ उहाँहरू चाहिँ के छ भने बिपी नै ठिक हुनुहुन्थ्यो भनेर चाहिँ हामीलाई चाहिँ उपदेश दिइरहनु भएको भनेपछि त्यो फार राइटको चाहिँ दृष्टिकोण समेत पनि यो कुरामा चाहिँ के छ मन्जुर गरिरहेको अवस्था छ। अब अरूको त मलाई लाग्दछ के छ भने कति ठाउँमा सहयात्री भएर काम गरेका छन्, कति ठाउँमा जस्तो भनौँ न अब अहिले वामपन्थीहरूको सबभन्दा ठुलो नेता भनेको पुष्पलाल मान हुनुहुन्छ, नेपालमा मनमोहन अधिकारी मान हुनुहुन्छ, पुष्पलाल पनि मनमोहन पनि बिपीसँग चाहिँ के छ भन्नुहुन्छ भने अत्यन्तै घनिष्ठता साथ बस्न चाहेको मैले चाहिँ प्रमाण पाएको छु, मैले देखेको छु। पुष्पलालले बनारसमा गरेका कुराहरू बिपीले सुनाएको कुराहरू मलाई जानकारी छ, अब यो कुरा अहिले समय छैन म एक्सप्लेन गर्दिनँ। त्यस्तै मनमोहनजीले नै भन्नुभएको के छ भने दमनजी र मसँग भन्नुभएको दमन ढुङ्गानाथ र मसँग भन्नुभएको कुराहरू जस्तै यो 36 सालमा हामी सबै मिलेर जानुपर्छ भनेर उहाँले कोसिस गर्नुभएका कुराहरू मलाई थाहा छ। त्यस कारणले गर्दा के छ भने बिपीप्रतिको मतलब नेपालको सबै स्पेक्ट्रमका वामपन्थी हुन् दक्षिणपन्थी हुन् आजको के छ भने नेपालको एउटा नियो जस्तो भएर बस्नु भएको छ बिपी, बिपीलाई चाहिँ आफ्नो कोडबाट चाहिँ व्याख्या गर्ने प्रयत्न त हुँदैछ तर पनि बिपीको स्ट्याचरको मान्छे चाहिँ दोस्रो देखिएन नेपालमा, यो चाहिँ कुरा कुनै सङ्घर्ष छैन।
अब बिपीको सिद्धान्त नीतिलाई अगाडि राख्दै अबको हाम्रो बाटो अबको नेपालको राजनीतिक बाटो कतातर्फ जाला जानु
मलाई अहिले लागेको कुरा के छ भन्नुहुन्छ भने नेपालमा अहिले सबभन्दा समस्या तपाईँको चाहिँ राजनीतिक रूपमा लोकतन्त्रको रूपमा लोकतन्त्रको चुनावहरूको हिसाबले अधिकारहरूको प्रक्षेपणको हिसाबले यसलाई मिलाउनु पर्ने कुरा मिलाउँदै गए भइहाल्छ तर अहिले हाम्रो सबैभन्दा चाहिँ समस्या भनेको तीन चारवटा कुरामा देखिहाल्छ, त्यसमा चाहिँ हामीले चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ। नम्बर एक हाम्रो चाहिँ नेपालबाट जुन चाहिँ बेरोजगारी भएको कारणले गर्दाखेरि युवाहरू पलायन हुँदैछन् त्यसमा हाम्रो ध्यान जानु जरुरी छ एक। दोस्रो शिक्षाको पद्धति चाहिँ हामीले बिगारेका छौँ, त्यो शिक्षाको पद्धतिलाई चाहिँ के छ भने ठिक ठाउँमा ट्याक्न नल्याइ हुँदैन, यो चाहिँ के छ भन्नुहुन्छ भने म आज नेपालको सबै शिक्षकहरूलाई पनि आज चाहिँ के छ भने बिपीलाई सम्झेर म चाहिँ भन्न चाहन्छु कि शिक्षकहरूले आज चाहिँ यो शिक्षा ऐनमा जुन किसिमको चाहिँ यो एउटा आफ्नो मतलब वर्गीय हिसाबले हेरिरहनु भएको छ त्यसलाई मैले अन्यथा मान्दिनँ, तर कुरा के हो मुख्य कुरा चाहिँ के हो भन्नुहुन्छ भने पब्लिक स्कुललाई नउठाउने हो भने शिक्षकै पनि सन्तानहरू भोलि चाहिँ के छ भने पलायन गर्नुपर्ने, देश छोडेर जानुपर्ने, अन्त काम गर्न जानुपर्ने, रोजगार खोज्नुपर्ने हुन्छ। त्यस कारण यो ठुलो लार्जर पर्सपेक्टिभबाट शिक्षक गुरुहरू हुनुहुन्छ उहाँहरूले पनि हेरिदिनुपर्छ भन्ने मलाई लाग्छ, र चाहिँ यो शिक्षाको सम्बन्धमा योग्य शिक्षकले पढाउनु पर्छ, योग्य शिक्षकबाट चाहिँ विद्यार्थीहरूले पढ्न पाउनुपर्छ, र योग्य विद्यार्थीहरू चाहिँ के छ नेपालको निम्ति चाहिँ भोलिका निम्ति विदेशमा होइन कि नेपालमा बसेर काम गर्ने अवसरबाट चाहिँ वञ्चित हुनुहुन्न भन्ने दृष्टिकोण राखेर हामी अगाडि बढ्नुपर्छ। यी कुराहरूमा बिपीको एकदम स्पष्ट दृष्टिकोण थियो, सामाजिक दृष्टिकोण राम्रो थियो। अब यी कुराहरूलाई अहिले तपाईँको के छ भन्नुहुन्छ भने जस्तो उदाहरणको लागि भनौँ बिपीले के गर्नु एउटा सामान्य कुरा म सम्झाइदिन्छु, बिपीले 10-11 सालमै अब चाहिँ के छ भने जातीय छुवाछुतको लागि चाहिँ कसरी तोड्ने त भन्दाखेरि महामन्त्री बनाएको थियो, काङ्ग्रेसको महामन्त्री तपाईँको चाहिँ के छ भन्दाखेरि एउटा दलितलाई ल्याएर आएर चाहिँ बनाइदिनु, त्यस किसिमको फड्को मार्न सक्ने जुन उहाँको क्षमता थियो यस्तै अहिले शिक्षामा फड्को मार्नु पर्ने छ र आँट्नु पर्ने कुरा थियो। अहिले मलाई म आजको प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु कि शिक्षाको विधेयकमा यो खेलाची जुन भइरहेको छ त्यो चाहिँ के छ भनेदेखि यो अस्वीकार्य, यो यो कुरा अस्वीकार्य छ र बिपी भए यस्ता कुरामा चाहिँ कहिले पनि उहाँले चाहिँ सम्झौतो गराउने यो कुरामा शिक्षकसँग सम्झौता गर्नुहुन्न भने भने होइन मैले शिक्षकहरूको पनि अहित बात छ यदि यसलाई चाहिँ ठिक ढङ्गले चाहिँ हामीले चाहिँ ऐनहरू बनाएनौँ भने शिक्षकहरूकै सन्तानको पनि भविष्य छैन त्यस कारणले गर्दाखेरि के छ यो मुलुकमा भविष्य रहने हो भने शिक्षालाई हामीले चाहिँ ठिक ट्र्याकमा ल्याउनै पर्छ भन्ने कुरा यति कुरा त बुझ्नु पर्यो नि त्यहाँ यो सामाजिक आर्थिक सबै कुराहरूमा विभिन्न जुन दृष्टिकोणहरू छन् ती कुराहरूमा हामीले चाहिँ विचार गरेर खोज्नुपर्छ कि भन्ने कुरालाई
हस् रायसम अधिकारीज्यू आजका लागि हामीसँग समय यति नै रह्यो यो अवसरमा हामीसँग कुराकानीमा रहिदिनु भयो यहाँलाई धेरै धन्यवाद आजको अन्तरसंवादमा हामीले 43 बीपी स्मृति दिवसको सन्दर्भमा बीपी विचारको सान्दर्भिकता यसलाई नयाँ पुस्तासँग कसरी जोड्न सकिन्छ बीपीको सिद्धान्त र नीतिहरू के कस्ता छन् र यो सन्दर्भमा यसलाई राजनीति नेपालको राजनीतिसँग कसरी जोड्न सकिन्छ लगायतका सन्दर्भमा बीपीसँग लामो समय संगत गरिसक्नुभएका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीसँग कुराकानी गर्यौं यो सँगै आजको अन्तरसंवाद यति नै भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु नमस्कार।